यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचन भयरहित र निष्पक्ष गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। महिला बेचबिखनको समस्या अन्त्य गर्न राज्य र समाज मिलेर लाग्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। साउदी अरबका राजकुमार काठमाण्डुमा आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने। कर्णालीका सबै घरमा आगामी 2 वर्षभित्रमा विद्युत पुर्याउने नेपाल विद्युत प्राधिकरणको योजना र रूसले चीनसँग सैन्य तथा आर्थिक सहायता मागेको अमेरिकी दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचन भयरहित र निष्पक्ष गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले एमसीसी नेपालको विकासका लागि निशुल्क प्राप्त भएको र ब्याज समेत तिर्नु नपर्ने भएकाले राष्ट्रको हितमा रहेको बताउनुभयो। एमसीसीलाई एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री भीम रावलले मन्त्री परिषदको सिफारिशमा संसदबाट पास गराउन पेश गर्नुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो। सरकारमा हुँदा एमसीसी चाहिन्छ र संसदबाट पास गर्नुपर्छ भनेर लाग्ने भीम रावल लगायत नेताहरूले अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र देखाएको प्रधानमन्त्री देउवाले बताउनुभयो। हिजै प्रधानमन्त्री देउवाले नुवाकोटको तादी गाउँपालिकाको प्रशासकीय भवनको पनि उद्घाटन गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणा अनुमोदनले राष्ट्रिय राजनीतिमा एकताको वातावरण बनेको बताउनु भएको छ। प्रेस सेन्टर कैलालीद्वारा धनगढ़ी विमानस्थलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणाको वैधानिकताका बारे जनताले बुझ्दै गएको बताउनुभयो। संचारकर्मीको जिज्ञासामा उहाँले सत्ता गठबन्धनमा कुनै अप्ठ्यारो नभएको र गठबन्धन ठिकै ढंगले अघि बढ़िरहेको पनि बताउनुभयो। उहाँले नेकपा एमाले 14 जना सांसदमाथि गरेको कार्यवाहीको मुद्दा अदालतमा रहेको र त्यसमा सभामुखलाई जोड़ेर संसद अवरोध गर्नु अलोकतान्त्रिक भएको पनि बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले महिला बेचबिखन राज्यको प्रतिष्ठासँग जोड़िने विषय भएकाले यस्ता समस्या आउनै नदिने गरी राज्य र समाज सचेत रहनुपर्ने बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित बेचबिखनमा परेको महिलाहरूको संस्था शक्ति समूहका पदाधिकारीहरूसँगको कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला पुरूष बिनाको समाजको परिकल्पना नै गर्न नसकिने भएकाले बेचबिखनका समस्यालाई सामाजिक समस्याका रूपमा लिएर त्यसको समाधान खोज्नुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले बेचबिखनको समस्यालाई पूर्ण रूपमा अन्त्य गर्न सबै मिलेर अगाडि बढ़न जरूरी रहेको बताउनुभयो।
झट्टै हेर्दाखेरि महिला केन्द्रित महिलाको समस्या जस्तो लाग्छ, र यो हाम्रोसँग समाजकै समस्या हो नि, र यसलाई चाहिँ समाजले राज्यले आफ्नो समस्याको रूपमा लिनुपर्छ। हो, त्यो कुरालाई चाहिँ अन्त्य गर्ने राज्यको मुख्य जिम्मेवारी हुन्छ। हाम्रा दिदीबहिनीहरू दुःख पाएर यताउता भुटारिएको, अपमानित भएको, देशलाई दुख्नु पर्ने हो नि, दुख्नु पर्छ, दुखेको पनि होला, राष्ट्रको प्रतिष्ठामा आटाउने विषय हो। त्यसैले यसलाई समाधान, यसलाई चाहिँ अन्त्य निर्मूल गर्नुपर्छ। त्यसमा हामी सबैजना लाग्नुपर्छ, र महिलाको मात्रै समस्या होइन यो, यो राज्यलाई हामीले बुझाउनुपर्छ, समाजलाई बुझाउनुपर्छ।
महिला हिंसा विरूद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन आजदेखि काठमाण्डुमा 2 दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका विभिन्न संस्थाको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनबारे जानकारी दिन काठमाडौँमा हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका किशोरी अपाङ्गता भएका महिला यौनिक अल्पसंख्यक सीमान्तकृत लगायतका महिला बढ़ी हिंसा प्रभावित हुने गरेको बताउनुभयो। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उच्चस्तरीय एकता आवश्यक रहेको बताउनु भएको छ। नेपाली कंग्रेस बाँकेले कोहलपुरमा हिजो आयोजन गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले अभूतपूर्व एकताका साथ स्थानीय चुनावमा होमिन पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। कांग्रेसलाई चुनावी तालमेल गर्न आवश्यक नरहेको बताउँदै महामन्त्री थापाले नेता कार्यकर्ताले पनि पार्टी नेतृत्वलाई भरोसा दिलाउन सक्नुपर्ने बताउनुभयो। महामन्त्री थापाले एमसीसीका बारेमा भ्रम फैलाइएको बताउँदै एमसीसी विशुद्ध अनुदान सहयोग भएको पनि स्पष्ट गर्नुभयो। उहाँले एमसीसी राष्ट्रको हितमा रहेकाले कांग्रेस एमसीसीको पक्षमा उभिएको समेत बताउनुभयो। महामन्त्री थापाले वैशाख 30 गतेको स्थानीय निर्वाचनको मिति एक दिन पनि दायाँ बायाँ नहुने बताउँदै निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो। नेपाली कंग्रेसका नेता प्रकाश मान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताउनु भएको छ। नेपाली कंग्रेसले शुरू गरेको घर घर जाउँ कांग्रेस जिताउँ एक महिने अभियान अन्तर्गत काठमाडौँको मीन भवनमा हिजो आयोजित कार्यक्रममा उहाँले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्ने बारे पार्टीले निर्णय लिने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायण काजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएकाले संगठन निर्माणसँगै स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिनुभएको छ। हिजो कैलालीको धनगढ़ीमा आयोजित प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले केन्द्रमा गठबन्धन सरकार भए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने टुंगो लागि नसकेकाले आफ्नै संगठन निर्माण गरेर अघि बढ़नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले निर्वाचनको समयमा सबै राजनैतिक दलहरूले एउटै मंचबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ। बागलुङमा हिजो शुरू भएको वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल सिन्हाले निर्वाचनका समयमा दलहरूले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउन सबै दलले एउटै मंचबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालले तीन सदस्यीय पार्टी मुख्यालय गठन गरेको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो। समसामयिक विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वार्टरले आवश्यक निर्णय गर्ने गरी हेडक्वार्टर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो। कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ। कार्यकारिणी सदस्य राईका अनुसार बैठकले स्थानीय निर्वाचन निर्देशिका 2078 उम्मेद्वार चयन लगायत मापदण्ड पारित गरेको छ। समसामयिक राजनीतिक प्रतिवेदनमाथि प्रतिवेदन पारित गरेको छ। त्यस्तै बाँकी रहेका जिल्ला पालिका भ्रातृ तथा शुभेच्छुक संगठनको समायोजन चैत 10 गतेभित्र टुंगो लगाउने निर्णय समेत बैठकले गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि 2078 स्वीकृत गरेको छ। आयोगद्वारा हिजो आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका 2078 समेत स्वीकृत भई कार्यान्वयनमा आएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। मतदाता नामावली अध्यावधि कार्यक्रम 2078 अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्य भइरहेको आयोगले जनाएको छ। निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन विभिन्न संयन्त्र मार्फत अनुगमन गर्ने जनाउँदै आयोगले निर्वाचन आचार संहिता कानूनी मात्र नभई नैतिक बन्धन पनि भएकाले त्यसप्रति गम्भीर भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने कार्यमा सहयोग पुर्याउन सबैसँग आग्रह समेत गरेको छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिल प्रसाद श्रेष्ठ विरूद्ध आजदेखि लागू हुने गरी 10 दिनभित्र उजुरी दिन आह्वान गरेको छ। सिंहदरबार स्थित हिजो बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनवाईको कार्यविधि अनुसार 10 दिनको सूचना जारी गर्ने निर्णय गरेको र 10 दिनपछि समितिको बैठकमा सुनवाईको काम प्रारम्भ हुने जानकारी दिनुभयो। न्याय परिषदले यही फागुन 26 गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। साउदी अरबका राजकुमार तथा विदेश मन्त्री फैसल बिन फहरान अल साउद नेपालको औपचारिक भ्रमणमा हिजो काठमाडौँ आउनु भएको छ। 2 दिने भ्रमणका लागि राजकुमार साउद हिजो साँझ काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई नेपाल सरकारका परराष्ट्र सचिव भरतराज पौडेलसहित उच्चस्तरीय सरकारी कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग हिजो आज भेटवार्ता गर्नुहुने तथा राजकुमार प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मुलुकका 11 विश्वविद्यालय सुधार्न अति नै जरूरी रहेको बताउनु भएको छ। ललितपुरको गोदावरी नगरपालिका स्थित जनभावना क्याम्पसको 31 वार्षिक उत्सवमा उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने बताउनुभयो। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ। ईपीएस कोरिया शाखाले हिजो सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। दक्षिण कोरिया सरकारले सन् 2022 नेपालबाट 9,654 नेपाली रोजगारीका लागि लैजानेछ। तीमध्ये 6,913 उत्पादनमूलक र 2,741 कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ। कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनौट थपघट हुने शाखाले जनाएको छ। भाषा परीक्षामा सहभागी हुन आगामी चैत 14 देखि 21 भाषा परीक्षामा सहभागी हुन यही चैत 14 देखि 21 गतेसम्म आवेदन फारम भर्न सक्ने शाखाले जनाएको छ। हिजो देशभर 58 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5,418 नमूनाको परीक्षण गर्दा 58 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो संक्रमित 148 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। यस्तै हिजो 92,048 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तनहुँको शुक्ला गण्डकी नगरपालिका 16 स्थित हिमाली प्राविको जग्गा गैर कानूनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियासहित 20 जना विरूद्ध मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा गैर कानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको विज्ञप्ति मार्फत जनाएको छ। अख्तियारले विद्यालय व्यवस्थापन समितिको 2051 वैशाख 11 गतेको निर्णयले साबिक ढोरफिर्दीमा रहेको सरकारी जग्गालाई घर सारको कागजातहरू बनाई गैर कानूनी रूपमा भोगचलन गर्ने गराउने गरेको बिक्री भएका जग्गामा घर समेतका संरचना बनाइएको खुलेपछि अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष याम बहादुर बानिया, सदस्य सचिव याम बहादुर ठकुरी, सदस्यहरू घनश्याम बानिया, हरिकुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खड्ग बहादुर बानियाले 1,69,000 लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको उल्लेख छ। पछिल्लो समय अस्वस्थकर खानेकुरा तथा जंक फूडका कारण मानिसमा मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घ रोगहरू लाग्ने गरेको छ। स्वस्थकर खाना खाने तथा स्वस्थकर खानेकुरा बिक्री वितरणका लागि विभिन्न कानून भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
खास गरेर तराई मधेसका जिल्लाहरूमा अस्वस्थकर खाना खाने तथा बिक्री वितरण गर्ने प्रवृत्ति बढेपछि दीर्घ रोगीको संख्यामा वृद्धि भएको छ। यसले दीर्घकालमा थप समस्या निम्त्याउने विज्ञहरूले औल्याउनु भएको छ। अस्वस्थकर खाना खाने तथा बिक्री वितरण गर्ने प्रवृत्तिमा रोक लगाउन आवश्यक छ। मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर मुक्ति नारायण शाह:
अनुगमन गरिदिने, यसको साटोमा हामी कसरी अरू खानेकुराहरू खान सक्छौ त्यो चेतना पनि फैलाउँदै जाने भने अर्को नियम कानूनसँग पनि कडाई पनि अलि गर्दै जानुपर्ने हुन्छ।
अस्वस्थकर खाना खाने प्रवृत्ति बढेकाले दीर्घ रोगीको संख्यामा वृद्धि हुन थालेको बताउँदै स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा,
पोषणलाई कसरी प्रवर्धन गर्ने, कुपोषण मुक्त प्रदेश कसरी बनाउने, अखाद्य वस्तुहरू जसले शरीरलाई हानि नोक्सानी गर्छ अखाद्य वस्तुहरूलाई कसरी नियन्त्रण गर्ने, नियमन गर्ने, यसको लागि प्रदेश स्पेसिफिक ऐन नियम कानून निर्देशिका नीति कसरी बनाउने, यस विषयमा हामीले व्यापक छलफल गरेका छौं। त्यही अनुसार चाहिँ प्रदेशको नीति तथा कार्यक्रम अगाडि बढाउँछौ।
स्वास्थ्य खानेकुराको बिक्री वितरण गर्न र गराउनका लागि ऐन कानून भए पनि प्रभावकारी कार्यान्वयनको अभाव रहेको छ। स्वास्थ्यकर खाना खानका लागि प्रोत्साहन गर्ने तथा अस्वास्थ्यकर खानाको बिक्री वितरणमा रोक लगाउने विषयमा प्रदेश सरकारको कस्तो नीति छ भन्ने जिज्ञासामा नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झा,
कुन कुराहरू स्वास्थ्यकर हुन् कुन अस्वस्थकर हुन् समाजमा अवेरनेस गर्ने बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्नु पर्दछ।
सर्वसाधारणको शिक्षा आर्थिक अवस्थामा सुधार भए पनि स्वास्थ्य प्रतिको जनचेतना अझ बढ्न सकेको छैन। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब पर्वत जिल्लामा 13 चरणमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउन शुरू गरिएको छ। देशका धेरैजसो जिल्लामा हात्तीपाइले रोग निर्मूल भए पनि पर्वतमा भने अझै यसको संक्रमण कायमै रहेकाले हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने अभियान चलिरहेको छ। पर्वतबाट रोशन तिवारीको यो रिपोर्ट।
कुस्मा नगरपालिका एक पाङका ओम प्रसाद चापागाईले 12 पटकसम्म नियमित औषधि सेवन गरिसक्नुभयो। आफूले नियमित औषधि खाए पनि कतिपयले औषधि नखाइदिँदा आफूले पनि 13 पटक हात्तीपाइले विरूद्धको यो औषधि खानु परेको चापागाईले सुनाउनुभयो।
हामीले खाइरहेका छौँ, जुन रोग भएको मान्छे त्यसको जीवाणु भएको मान्छे हात्तीपाइलेको उसले खाइदिएन, अनि त्यसले गर्दा परीक्षणको उसमा धेरैमा देखियो।
एक हप्तासम्म सञ्चालन हुने अभियानका क्रममा औषधि खानेहरूको औषधि सेवन परिचय पत्र बनाउन थालियो। औषधि लगेर जाने तर नखाने कारण औषधि सेवन कार्यक्रम प्रभावकारी नभएपछि औषधि खानेहरूको औषधि सेवन कार्ड बनाउन थालिएको हो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तेज प्रसाद शर्मा,
औषधि कार्ड अत्यन्त महत्वपूर्ण छ। यदि कसैले खाँदै खाँदैन भने कस्तो व्यवस्था गर्ने भनेर पनि छलफल चलाएका छौँ। त्यसैले आशा छ यो वर्ष सबैले औषधि सेवन गरेर पर्वत जिल्ला यो वर्ष नै अन्तिम हात्तीपाइलेको औषधि खुवाउने जिल्ला हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ।
हात्तीपाइले प्रभावित क्षेत्र कुस्मा नगरपालिका एक पाङमा अभियानको शुरूआत गर्दै जनप्रतिनिधिहरू घर दैलोमा पुगेर औषधि खुवाउँदैछन्। कार्यवाहक वडाध्यक्ष खगेन्द्र प्रसाद रिजाल,
90 वर्ष काटेको मात्रै हामीसँग 40 जना छ, अब 60 वर्ष काटेकोलाई नखुवाउँदाखेरि कति छुट्ने होला? हामी अघि पनि खुवाएको औषधि ठूलो समुदायमा, त्यही कारणले पनि होला हामी सफल नभएको।
सुरुका केही वर्ष औषधि वितरण मात्रै भएको तर सेवन गर्नुपर्छ भन्ने चेतना नहुँदा अभियान प्रभावकारी हुन सकेको थिएन। तर विगत 2 वर्ष यता औषधि खाएको स्वास्थ्य कर्मीको आँखाले नदेखेसम्म खाए नमान्ने कडा नियम बसालेपछि औषधि सेवन प्रभावकारी भएको कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटा बताउनुहुन्छ।
हात्तीपाइले रोग विरुद्धको आम औषधि वितरण अभियान भन्ने थियो सुरुमा। वितरण भनेपछि घरमा कतिजना हुनुहुन्छ दिने, 2-3 वर्षदेखि यो अलिकता पोलिसी पनि चेन्ज भएको अवस्था हो। स्वास्थ्य कर्मीकै हातबाट उहाँहरूलाई अघिल्तिरै पानी राखेर निलाउने भन्ने चाहिँ एउटा पोलिसी बन्यो।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार यो वर्ष पर्वतमा 111,325 जनालाई औषधि खुवाउने लक्षित समूहमा राखिएको 6,382 जना 2 वर्ष मुनिका बालबालिका तथा 4,116 जना गर्भवती बाहेक अरूलाई लक्षित समूहमा राखिएको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले चीनसँग रूसले सैन्य तथा आर्थिक सहायता माग गरेको आरोप लगाउँदै यदि चीनले रसियालाई सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। चीनले भने अमेरिकाको दावी दुष्प्रचार भएको भन्दै चीन युद्ध अझ बढ़ी नचर्कियोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट गरेको छ। निरन्तरको रूसी आक्रमणका कारण युक्रेनको मारियोपोल शहरका बासिन्दाले खाद्य खानेपानी र अत्यावश्यक औषधिको अभाव झेलिरहेकाले युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नेटोलाई पुनः आग्रह गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँग शान्तिवार्ता मंगलबार पनि जारी रहने बताउनु भएको छ। टर्कीमा जारी द्विदेशीय शान्तिवार्ता 4 चरणमा पुगेको छ। सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्नुहुँदै राष्ट्रपति जेलेन्स्कीले टर्कीमा जारी वार्ता सकारात्मक ढंगले अघि बढ़ेको आफूले खबर पाएको पनि बताउनुभयो। यसैबीच राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले पूर्वी लुहानस्क र कियेभका केही क्षेत्रबाट 3,000 भन्दा बढ़ीलाई उद्धार गरेको जानकारी दिनुभएको छ। युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको संख्यामा यस वर्ष 5 गुणा बढ़ेको संयुक्त राष्ट्रसंघीय निकायहरूले जनाएका छन्। राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन एएसएओ संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको संख्या 1,61,000 भन्दा बढ़ी हुने प्रक्षेपण गरेका छन्। अब आर्थिक समाचार।
आगामी आर्थिक वर्ष 2079-80 संघीय सरकारको बजेटबाट स्थानीय तह र प्रदेश सरकारले 1,61,66,34,00,000 रूपियाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी बजेट मार्फत 7 प्रदेशलाई 61,43,21,00,000 रूपियाँ र 753 स्थानीय तहलाई 1,23,13,00,000 रूपियाँ वित्तीय समानीकरण अनुदान पाउने व्यवस्था गर्न सरकारलाई सिफारिश गरेको छ। वित्त आयोगले स्थानीय तहलाई त्यस्तो अनुदान न्यूनतम 2,75,00,000 रूपियाँ दिन सिफारिश गरेको छ। आयोगले सिफारिश गर्दा 10,000 भन्दा कम जनसंख्या भएको स्थानीय तहले न्यूनतम 2,75,00,000 पाउने व्यवस्था गरेको छ। एउटा स्थानीय तहले कम्तीमा पनि 6,75,00,000 रूपियाँ अनुदान पाउने भएका छन्। अन्य निकायहरूले पर्याप्त ध्यान दिनुपर्ने सुझाव दिएको छ। आयोगले वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकम अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक तथा कार्यालय सञ्चालन जस्ता शीर्षकमा प्रयोग नगर्न पनि सुझाव दिएको छ। पोखरामा निर्माण सम्पन्न अन्नपूर्ण केबल कार चैत 1 गतेबाट सञ्चालनमा आउने भएको छ। सेती बगरमा निर्माण सम्पन्न अन्नपूर्ण केबल कार बिहान 5 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबल कारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिनुभयो। केबल कारको दूरी सेती बगरदेखि सरङकोटसम्म 2,400 मिटर रहेको छ। कम्पनीले केबल कारको शुल्क नेपालीहरूका लागि 700 रूपियाँ, सार्क राष्ट्रका पर्यटकका लागि 800 रूपियाँ र तेस्रो मुलुकका नागरिकका लागि $9 भाडा दर तय गरेको छ। नेपाल विद्युत प्राधिकरणले आगामी 2 वर्षभित्रमा कर्णाली प्रदेशका 10 जिल्लाका घर घरमा विद्युत पुर्याउने भएको छ। प्राधिकरणले कर्णालीवासीको प्रत्येक घरमा 2 वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरण अघि बढ़ाएको जनाएको छ। प्रदेशका 10 जिल्लाका 25 नगरपालिका र 54 गाउँपालिका मध्ये 22 नगरपालिका र 21 गाउँपालिकामा विद्युत पुगेको छ। 3 नगरपालिका र 33 गाउँपालिकामा अझै विद्युत पुग्न सकेको छैन। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक कठिनाई तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युतीकरणमा केही ढिलाइ भए तापनि अब 2 वर्षभित्रमा सबैको घरधुरीसम्म विद्युत पुर्याउने गरी काम भइरहेको बताउनुभयो। पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन्। कम लगानी र प्रतिफल धेरै हुन थालेपछि किसानहरू व्यावसायिक रूपमा च्याउ खेती गर्न उत्साहित भएका हुन्। सामूहिक तथा व्यक्तिगत रूपमा च्याउ खेती गरी गाउँमा प्रशस्त आमदानी हुन थालेपछि किसानहरूको जीवनशैलीमा परिवर्तन भएको छ। तानसेन नगरपालिका 8 मदन पोखराका 63 परिवारले सामूहिक रूपमा सीताके च्याउ खेती गरेका छन्।
भुवन आचार्य, अब खेल समाचार।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले 5औं संस्करणको झापा गोल्ड कप फुटबलको उपाधि जितेको छ। भितामोड स्थित डोमलाल राजवंशी रंगशालामा सोमबार घरेलू टोली झापा 11 2-1 अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो। आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले 1-1 गरे। झापाका विमल घरती मगरले 1 फर्काए। आर्मीले 4 पटक झापा गोल्ड कपको उपाधि जितेको हो। त्यस्तै आर्मीले लगातार 3 पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको छ। यसअघि पहिलो, तेस्रो र 4 संस्करणमा झापालाई नै हराउँदै आर्मीले उपाधि उपाधिसँगै आर्मीले नगद 12,55,000 प्राप्त गरेको छ। उपविजेता बनेको झापाले 6,05,000 रुपियाँ प्राप्त गरेको छ। झापा 5औं पटक उपविजेता बनेको हो। भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अर्को महिना प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। चैत 9 गतेदेखि शुरू हुने प्रतियोगितामा 7 प्रदेशका जिल्ला र 3 विभागीय टोलीका झण्डै 200 खेलाड़ीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष राजेन्द्र प्रसाद प्रजापतिले जानकारी दिनुभयो। भक्तपुरको लिलाली स्थित कवर हलमा हुने प्रतियोगितामा 6 विधा समावेश गरिने बताइएको छ। नेपाली पारा तेकान्दो खेलाड़ी सृजना घिसिङले डब्ल्यूटी फेसिजेन्ट कप एसिया रिजनमा सोमबार रजत पदक जितेकी छन्। इरानको तेहरानमा भएको प्रतियोगिता अन्तर्गत K44 क्याटेगोरीको महिला 52 केजी मुनि सृजनाले नेपाललाई रजत पदक दिलाएको उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो। प्रशिक्षक लामाका अनुसार नेपाल फेयर प्ले अवार्ड पनि जित्न सफल भयो।
अझै बम अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भागमा मौसम सामान्यतय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 6:14 भयो भने सूर्यास्त भरे साँझ 6:12 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचन भयरहित र निष्पक्ष गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। महिला बेचबिखनको समस्या अन्त्य गर्न राज्य र समाज मिलेर लाग्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। साउदी अरबका राजकुमार काठमाण्डुमा आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने। कर्णालीका सबै घरमा आगामी दुई वर्षभित्रमा विद्युत पुर्याउने नेपाल विद्युत प्राधिकरणको योजना र रूसले चीनसँग सैन्य तथा आर्थिक सहायता मागेको अमेरिकी दावी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।